আলহামদুলিল্লাহ নাহমাদুহু ওয়া نستাইনুহু ওয়া نستাগফিরু ওয়া নুমিনু বিহি ওয়া নাতাওয়াক্কালু আলাইহি ওয়া নাউযু বিল্লাহি মিন শুরুরি আনফুসিনা ওয়া মিন সাইয়্যাতি আমালিনা মান ইয়াহদিহিল্লাহু ফালা মুদিল্লা লাহু ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل لا أسألكم عليه أجرا إلا المودة في القربى صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیا اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله قرآن مجید فرقان حمید کی سورہ شورا کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا اللہ رب العالمین جل جلالہ عم نوالہ ارشاد فرما رہا ہے قل اے محبوب صلی اللہ علیہ وسلم آپ فرما دیجئے لا اسألکم علیہ اجرا الا المودۃ فی القربا میں تم سے اس دعوت و تبلیغ کے بدلے کوئی اجر نہیں چاہتا سوائے اپنے قرابت داروں کی محبت کے سرکار دو عالم علیہ السلام یہ بتانا چاہتے ہیں کہ میں نے جو تمہیں دعوت و تبلیغ کی ہے دین کا پیغام پہنچایا ہدایت کا راستہ دکھایا جہالت کے اندھیروں سے نکال کر ایمان کا اسلام کا نور تمہیں عطا کیا اس کے بدلے میں اس کے صلے میں میں تم سے کوئی اجر نہیں چاہتا الا المودۃ فی القربا سوائے اپنے قرابت داروں کی محبت کے اور نبی پاک علیہ السلام کے قرابت دار کون ہیں اہل بیت اطہار اہل بیت کی محبت اہل ایمان پر لازم ہے واجب ہے ضروری ہے آج ہم آپ کے سامنے حضرت علی شیر خدا رضی اللہ تعالی عنہ کی سیرت آپ کے واقعات کمالات جرأت بہادری اور ان تمام چیزوں کے متعلق بیان کریں گے وما توفیقی الا باللہ العلی العظیم حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کی ولادت ہوئی بیت اللہ میں روایت میں آتا ہے کہ والدہ محترمہ بیت اللہ کا طواف کر رہی ہیں آثار پیدا ہوئے فوراً بیت اللہ میں داخل ہوئیں اور حضرت علی کرم اللہ تعالیٰ وجہ کریم کی ولادت ہوئی और आप आगे चल के सुनेंगे कि उनकी शहादत हुई मस्जिद में, विलादत बैतुल्लाह में, शहादत मस्जिद में, अल्लाह के घर से इब्तिदा, अल्लाह के घर पर इंतहा। जिंदगी की इब्तिदा भी अल्लाह के घर से और इंतहा भी अल्लाह के घर। वालदे मुतरमा का नाम हजरत फातिमा बिनते असद रज़ियल्लाहु ताला अन्हा, नबी पाक अलैहिस्सलातु वस्सलाम की चची, हजरत अबू तालिब की ज़ौजाए मोहतरम। और आप जानते हैं, उलमा से आपने सुना होगा कि नबी पाक अलैहिस्सलातु वस्सलाम की किफालत हजरत अबू तालिब ने की, उनके घर में सरकार ने परवरिश पाई। तो हजरत फातिमा बिनते असद रज़ियल्लाहु ताला अन्हा भी हजरत अबू तालिब की तरह नबी पाक अलैहिस्सलाम से मोहब्बत फरमाती थी, शफकत फरमाती थी, अपनी औलाद की तरह उनसे हुस्न सुलूक करती थी। इसीलिए आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम को भी इन दोनों से बड़ी मोहब्बत थी। हजरत अली शेर खुदा रज़ी अल्लाह तआला की विलादत हुई, हजरत फातिमा बिनते असद रज़ी अल्लाह तआला अन्हा फरमाती हैं, मेरे बेटे की विलादत हुई, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, हजरत अली को अपने गोद में लिया, नाम रखा, इसका नाम है अली। और जब बच्चा पैदा होता है तो उसे घुट्टी दी जाती है, इसलिए कहते हैं किसी नेक मुत्तकी इंसान के हाथ से गुट्ठी दिलवाओ ताकि इसके अंदर अच्छी आदत, अतवार, ये तमाम चीजें पैदा हों, कोई नेक हो, कोई मुत्तकी आदमी हो, कोई आलिम दीन हो। हजरत अली की शान देखो, हुजूर अलैहिस्सलाम ने अपनी गोद में लिया, नाम रखा और अपना लुआबे दहन हजरत अली के दहन में डाल दिया। दुनिया में आने के बाद हजरत अली शेर खुदा रज़ी अल्लाह ताला नु के दहन में जो पहली गिज़ा गई वो सरकार का लुआबे दहन। कितनी अजमत की बात है और कितनी खुश नसीबी की बात, दुनिया में आने के बाद। अच्छा, बच्चा जो है रोता है, पैदाइश के बाद रोता है ना, हजरत अली रो रहे, वादा मुतरमा फरमाती मेरा बेटा अली रोने लगा जिस तरह के आम बच्चे रोते हैं। सरकार ने पहले अपना लुआबे दहन डाला, फिर अपनी जबाने मुबारक उनके मुंह में डाली। फातिमा बिनते असद रज़ी अल्लाह ताला ना फरमाती हैं, मेरा बेटा अली रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जबाने मुबारक चूसते चूसते सो गया। क्या शान है मौलाए कायनात हजरत अली शेर खुदा रज़ी अल्लाह ताला अन्हु की, पहले गोद नसीब हुई हुजूर अलैहिस्सलातु वस्सलाम की, पहली गिज़ा लुआबे दहन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का, ज़बाने मुबारक चूसी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, सो गए। अरे क्यों ना तस्कीन हुई हो उस लुआब में जो बरकत है, उस बरकत को बयान करने के लिए एक घंटे की तकरीर चाहिए, बल्कि इससे ज्यादा। सरकार के लुआब में भी बरकतें हैं। अब हुजूर अलैहिस्सलातु वस्सलाम ने जिस तरह हजरत अबू तालिब ने सरकार को अपनी किफालत में लिया, और हजरत अबू तालिब कसीरुल आयाल थे, तो सरकार ने हजरत अली को अपनी किफालत में लिया। बचपन से हजरत अली शेर खुदा रज़ी अल्लाह ताला अन्हो नबी पाक अलैहिस्सलातु वस्सलाम की साये रहमत में, साये आतिफत में, शफकत और मोहब्बत। कुछ अरसे के बाद आपकी वालदा मोहतरमा का विसाल हुआ, हजरत फातिमा बिनते असद रज़ी अल्लाह ताला अन्हा का विसाल हुआ, हजरत अली की वालदा। हुजूर पुरनूर अलैहिस्सलातु वस्सलाम तशरीफ लाए, हजरत अनस रज़ी अल्लाह ताला उस रिवायत को बयान करते हैं, फरमाते हैं कि हजरत अली की वालदा मोहतरमा का विसाल हुआ तो हुजूर अलैहिस्सलातु वस्सलाम तशरीफ लाए, उनके सिरहाने बैठ गए और सरकार ने फरमाया, यरहमु किल्ला उम्मी बादा उम्मी, अल्लाह आप पर रहमत नाजिल फरमाए, मेरी माँ के बाद मेरी माँ। उनको अपनी माँ करार दिया, हजरत अली की वालदा को अपनी माँ, अपनी वालदा करार दिया हुजूर पुरनूर अलैहिस्सलातु वस्सलाम। اور پھر یہی نہیں ان کے کفن کے لیے اپنا مبارک کرتا بھی عطا فرمائے، اور پھر اسی پر اکتفا نہیں کیا، جب ان کی لحد مبارک قبر مبارک کھودی گئی تو ان کو قبر میں لٹانے سے پہلے حضور پرنور علیہ الصلوۃ والسلام خود قبر میں اترے اور لیٹ گئے۔ غور کرو، رحمت خداوندی تو پہلے ہی قبر میں نازل ہو، رحمت للعالمین صلی اللہ علیہ وسلم اس خاتون کی بخشش میں، اس کے جنتی ہونے میں کیا شبہ ہو سکتا ہے جس کو سرکار اپنا کرتا مبارک عطا فرمائے، اسی میں ان کو کفن دیا گیا۔ اور پھر یہی نہیں، حضور علیہ الصلوۃ والسلام نے بشارت دی، فرمایا جبریل نے مجھے خبر دی ہے کہ یہ خاتون جنتی ہیں، یہ خاتون جنتی ہیں۔ ارے جبریل خبر نہ بھی دیتے تو ان کے جنتی ہونے کے لیے یہی بات کافی تھی، سرکار نے اپنا کرتا مبارک عطا فرما دی، قبر انور میں لیٹ گئے ان کے لیے دعا فرما دی۔ ارے جس کے جنازے پر سرکار کھڑے ہو جائیں اس کے جنتی ہونے میں کوئی شک ہے؟ فرمایا جبریل نے مجھے خبر دی ہے یہ خاتون جنتی ہیں، اور اللہ نے 70,000 فرشتوں کو بھیجا ہے اور حکم دیا ہے کہ فاطمہ بنت اسد پر درود پڑھیں۔ 70,000 فرشتے آئے ہیں، 70,000 فرشتے آسمان سے نازل ہوئے، یہ شان تھی حضرت فاطمہ بنت اسد رضی اللہ تعالی عنہا کی۔ حضور پر نور علیہ الصلوۃ والسلام، حضرت علی شیر خدا کرم اللہ تعالی وجہ الکریم سے بے حد محبت فرماتے، اعلان نبوت ہوا، اللہ نے فرمایا محبوب صلی اللہ علیہ وسلم اعلان فرمائیے، سرکار نے اعلان فرمایا۔ اب اعلان کیا فرمایا؟ پہلے اپنے خاندان والوں کو بلایا، دعوت کی، جو قرابت دار تھے قریبی رشتے دار ان کی دعوت کی، اور اس دعوت میں 40 افراد نے شرکت کی۔ جب سب جمع ہو گئے تب نبی پاک علیہ الصلوۃ والسلام نے ان کو اسلام کی دعوت دی، تبلیغ فرمائی، میں اللہ کا رسول ہوں مجھے مانو، اللہ تبارک و تعالی نے مجھے نبوت اور رسالت سے سرفراز فرمایا ہے۔ سنتے رہے سا، جب تقریر مکمل ہوئی پوری جماعت پر یا جتنے بھی موجود تھے سب پر سکوت، خاموش، کسی نے جواب نہیں دیا۔ سرکار نے پوری اسلام کی تبلیغ، اپنی شان، اپنی نبوت، رسالت سب کے متعلق بیان فرمایا، اور پھر فرمایا آپ بتاؤ تم میں کون ہے جو اس دعوت و تبلیغ میں میرا ساتھ دے گا؟ سب خاموش، کون ہے جو اس دعوت و تبلیغ میں میرا ساتھ دے گا؟ ایک کمسن بچہ اٹھا، اس نے ہاتھ اٹھایا، یا رسول اللہ صلی اللہ علیہ وسلم میں اگرچہ کمزور ہوں، میں ضعیف ہوں، میری ہڈیاں کمزور ہیں، لیکن میں آپ کو یقین دلاتا ہوں کہ میں مرتے دم تک اس دعوت و تبلیغ میں آپ کے ساتھ رہوں۔ یہ کون تھا؟ حضرت علی شیر خدا رضی اللہ تعالی عنہ۔ حضرت علی فرماتے ہیں پیر کے دن سرکار دو عالم علیہ السلام کی بعثت ہوئی منگل کو میں نے اسلام قبول کر لیا، سابقون الاولون میں۔ اسی لیے بعض لوگوں نے کہا کہ اسلام لانے میں حضرت علی اول، کسی نے کہا حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ اول، کسی نے کہا حضرت خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہا اول۔ امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ نے ان روایات کی بہترین تطبیق فرمائی، فرمایا مردوں میں اسلام لانے میں ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اول، عورتوں میں اسلام لانے میں ام المومنین سیدہ خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہا اول، اور بچوں میں اسلام لانے میں حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ اول۔ تینوں کو اولیت مل گئی۔ تو جب سرکار نے سوال کیا نا، سب خاموش، کسی میں ہمت نہیں، کسی نے ہاتھ کھڑا نہیں کیا، کسی نے جواب نہیں دیا، اگر کوئی کھڑا ہوا حضرت علی شیر خدا رضی اللہ تعالی، جو کچھ حضرت علی نے کہا شاعر نے اسے اپنے انداز میں بیان کیا۔ حضرت علی نے کیا کہا؟ شاعر کہتا ہے کہ تفلسی زدہ سالا علی ابن ابی طالب، وہی شیر خدا جو ساری دنیا پر رہا غالب۔ اٹھا اور اٹھ کے بولا میں اگرچہ عمر میں کم ہوں، میری آنکھوں میں ہے آشوب گویا چشم پر نم ہوں، بری محفل میں لیکن آج یہ اعلان کرتا ہوں کہ میں سچے نبی پر جان و دل قربان کرتا ہوں۔ کہ میں سچے نبی پر جان و دل قربان کرتا ہوں، میں اپنی زندگی بھر ساتھ دوں گا یا رسول اللہ، یقین رکھیے کہ قدموں میں رہوں گا یا رسول اللہ۔ اے اللہ کے نبی صلی اللہ علیہ وسلم، میں دعوت و تبلیغ میں آپ کے ساتھ رہوں گا، ہر مشکل میں، ہر سفر میں، ہر حضر میں، ہر وقت، ہر لمحے، ساری زندگی اے اللہ کے نبی صلی اللہ علیہ وسلم میں آپ کے ساتھ رہوں گا۔ علی نے صرف کہا نہیں بلکہ کر کے دکھا دیا، شروع سے لے کر آخر تک نبی پاک علیہ الصلوۃ والسلام کے ساتھ رہے۔ کون؟ حضرت علی شیر خدا رضی اللہ تعالی عنہ۔ نبی پاک علیہ الصلوۃ والسلام آپ سے بڑی محبت فرماتے تھے۔ چند احادیث ہم حضرت علی کی فضیلت میں آپ کے سامنے پیش کرتے ہیں۔ حضرت سعد بن ابی وقاص رضی اللہ تعالی عنہ بیان کرتے ہیں کہ غزوہ تبوک کے موقع پر نبی پاک علیہ الصلوۃ والسلام نے حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کو مدینہ طیبہ میں چھوڑا۔ علی ہم جا رہے ہیں، تم یہاں ٹھہرو، عورتوں اور بچوں کا خیال رکھو۔ حضرت علی نے عرض کی، یا رسول اللہ صلی اللہ علیہ وسلم، سرکار آپ مجھے عورتوں اور بچوں میں چھوڑ کر جا رہے ہیں؟ یعنی یہ سوچا کہ صحابہ تو جہاد پہ جا رہے ہیں جنگ کے لیے، اور آپ مجھے یہاں پر عورتوں اور بچوں میں؟ اب سنو آقا کا جواب۔ سرکار نے فرمایا، کیا تم اس بات پر راضی نہیں کہ میرے ساتھ تمہاری نسبت وہی ہو جو حضرت ہارون علیہ السلام کی حضرت موسیٰ کے ساتھ ہو؟ علی، کیا تم اس بات پر راضی نہیں کہ تمہاری میرے ساتھ وہی نسبت ہو جو حضرت ہارون علیہ السلام کی حضرت موسیٰ علیہ السلام کے ساتھ تھی؟ البتہ میرے بعد کوئی نبی نہیں ہوگا۔ اس کی بھی وضاحت فرما دی، ورنہ لوگ کہتے کہ دیکھو حضور نے اعلان فرما دی، وضاحت بھی فرما دی سرکار نے۔ یہ حدیث متفق علیہ۔ دوسری حدیث حضرت ام عطیہ رضی اللہ تعالی عنہا فرماتی ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے ایک لشکر بھیجا جہاد پر، اور اس لشکر میں حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ بھی موجود تھے۔ لشکر چلا گیا، فرماتی میں نے دیکھا اللہ کے نبی علیہ الصلوۃ والسلام نے اپنے دستے مبارک اٹھائے اور اٹھا کر حضور علیہ الصلوۃ والسلام یہ دعا فرما رہے ہیں، اے الہ العالمین مجھے اس وقت تک موت نہ دینا جب تک کہ واپس علی بخیریت نہ آ جائے، میں علی کا چہرہ نہ دیکھوں۔ دیکھو کتنی محبت کی بات، حضور علیہ الصلوۃ والسلام دعا فرما رہے، مولا مجھے اس وقت تک موت نہ دینا جب تک کہ علی بخیریت اس جنگ سے واپس آ جائیں اور میں علی کا چہرہ نہ دیکھوں۔ اس حدیث کا امام ترمذی نے اور طبرانی نے بیان کیا، اور امام ترمذی نے فرمایا کہ یہ حدیث حسن ہے۔ تیسری حدیث حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہ روایت کرتے ہیں کہ جب حضور علیہ الصلوۃ والسلام نے انصار اور مہاجرین کے درمیان رشتہ مواخات اخوت قائم کی. ایک مہاجر کو ایک انصار کا بھائی بنا دیا. علماء کرام سے آپ تفصیل سنتے رہتے ہیں. جب ہجرت کر کے آئے نا تو مہاجر بے سارو سامان کی کیفیت میں تھے. اپنا گھر بار ساز و سامان سب مکے میں چھوڑ کر آئے. اور کیفیت یہ تھی کہ جب ہجرت کرتے تھے تو جو کچھ معمولی ساز و سامان ان کے ساتھ ہوتا تھا سارا تو لا نہیں سکتے تھے, تھوڑا بہت لے لیا ضرورت کی چیزیں, کچھ پیسہ. تو جب مکے سے باہر نکلنے لگتے تھے تو کافر روکتے تھے, کہاں جا رہے ہو؟ مدینے جا رہے ہو؟ یہ سامان یہیں چھوڑ دو, یہ سامان مکے سے باہر نہیں لے جا سکتے, اور یہ پیسہ تم نے مکے میں کمایا ہے یہیں چھوڑ دو. قربان ہو جاؤ ان صحابہ پر, سرکار کی خاطر, اسلام کی خاطر, اللہ کی رضا کی خاطر مال چھوڑ دیا, دولت چھوڑ دی, گھر بار چھوڑ دیا, صرف ایمان کی دولت اپنے دل میں لے کر چلے. وہ جانتے تھے یہ مال پھر آ سکتا ہے, یہ دولت پھر آ سکتی ہے, لیکن ایمان کی دولت ضائع ہو جائے تو پھر ملنا مشکل ہو. اس طرح صحابہ آئے. تو جب وہاں پہنچے تو نبی پاک علیہ الصلوۃ والسلام نے دیکھا تو آپ نے ایک مہاجر کو بلایا, ایک انصار کو کہا تم دونوں بھائی ہو, بھیج دیا. پھر دوسرے کو بلایا, پھر تیسرے کو بلایا. اس طرح ایک مہاجر کو ایک انصار کا بھائی بنا دیا, رشتہ مباحات قائم کیا, اخوت. اور اس کا نتیجہ کیا نکلا؟ ان انصار نے اپنے مہاجرین بھائیوں کی مدد کی. یعنی ایک کو دوسرے کا بھائی بنایا تھا نا, اگر کسی کے پاس دو مکان تھے, ایک مکان اپنے مہاجر بھائی کو دے دیا, دولت میں سے آدھا حصہ دے دیا, جائیداد میں سے آدھا حصہ دے دیا, کسی کے پاس دو باغ ہیں ایک باغ دے دیا, ہر چیز میں سے حصے کر دیے. نتیجہ یہ نکلا کہ چند دنوں میں وہ مہاجر جو بالکل لٹ کر سب کچھ چھوڑ کر آئے تھے, بے سر و سامانی کی کیفیت میں تھے, انصار کے تعاون کی وجہ سے پھر اپنے پیروں پر کھڑے ہوئے. یہ ہے رشتہ مواخات. تو یہ میں نے تھوڑی سی تفسیر آپ کے سامنے بیان کی. تو حضرت عبداللہ ابن عمر اس روایت کو بیان کر رہے ہیں, فرماتے ہیں جب سرکار دو عالم علیہ الصلوۃ والسلام نے مہاجرین اور انصار میں رشتہ مباخات قائم کیا تو حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ روتے ہوئے سرکار کی بارگاہ میں آئے اور آ کر عرض کی, یا رسول اللہ صلی اللہ علیہ وسلم, آپ نے ایک مہاجر کو ایک انصار کا بھائی بنا دیا, یعنی جتنے بھی آئے تھے نا سب کو ایک دوسرے کا بھائی بنا دیا, مجھے کسی کا بھائی نہیں بنایا, مجھے کسی کا بھائی نہیں بنایا. اب آپ دیکھیں ایثار, خدمت خلق, مسلمان بھائیوں کے لیے خدمت کا جذبہ حضرت علی کے دل میں تھا. کوئی اور ہوتا تو بڑا خوش ہوتا کہ بھائی میرے ساتھ بھی کسی کو لگا دیتے تو مجھے بھی خدمت کرنی پڑتی, لیکن حضرت علی کی شان یہ تھی, چاہتے تھے کہ میرا بھی کوئی بھائی ہو جس کو میرا بھائی بنایا جائے, میں بھی اسی طرح اس کی خدمت کروں, اور وہ اپنے پیروں پر کھڑا ہو. روتے ہوئے حضور علیہ الصلوۃ والسلام کی بارگاہ میں آئے, یا رسول اللہ صلی اللہ علیہ وسلم, آپ نے ایک انصار کو ایک مہاجر کا بھائی بنا دیا لیکن مجھے کسی کا بھائی نہیں بنایا. اب سنو آقا دو جہاں صلی اللہ علیہ وسلم کا جواب. آپ صلی اللہ علیہ وسلم نے فرمایا, علی تم دنیا اور آخرت میں میرے بھائی ہو, دنیا اور آخرت میں میرے بھائی ہو. دیگر صحابہ کو دوسرے صحابہ کا بھائی بنا دیا, علی کی شان یہ ہے. سرکار نے فرمایا, علی تم دنیا اور آخرت میں میرے بھائی. اس کو امام ترمذی نے اور حاکم نے بیان کیا. چوتھی حدیث, حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ اس کو روایت کرتے ہیں, فرماتے ہیں ایک مرتبہ نبی پاک علیہ الصلوۃ والسلام کے پاس ایک پرندے کا گوشت آیا. سرکار دو عالم علیہ الصلوۃ والسلام نے دعا کی, یا اللہ اپنی مخلوق میں محبوب ترین شخص کو میرے پاس بھیج دے. دعا فرما رہے سرکار, اے اللہ اپنی مخلوق میں محبوب ترین شخص کو میرے پاس بھیج دے جو میرے ساتھ مل کر اس پرندے کا گوشت تناول کرے. سرکار نے دعا فرمائی, حضرت انس فرماتے ہیں حضرت علی آ گئے, اللہ نے محبوب ترین شخص کو بھیج دیا, حضرت علی تشریف لائے، سرکار نے ان کو اپنے ساتھ بٹھایا اور دونوں نے مل کر وہ گوشت تناول فرمایا. پتا چلا محبوب ترین مخلوق حضرت علی شیر خدا رضی اللہ تعالی عنہ. سرکار کی دعا قبول ہو گئی. اللہ تبارک و تعالی نے حضرت علی شیر خدا رضی اللہ تعالی عنہ کو بھیج دیا. نبی پاک علیہ الصلوۃ والسلام نے دو مرتبہ حضرت علی کو اپنا نائب، اپنا خلیفہ بنایا، اپنی جگہ چھوڑا. ایک جنگ تبوک کے موقع پر اور ایک ہجرت کی رات، جب کافروں نے ارادہ کیا کہ محمد صلی اللہ علیہ وسلم کو کسی طرح ختم کر دے. وہ دیکھتے تھے کہ روزانہ اسلام کی ترقی بڑھ رہی ہے. دو مسلمان ہوئے تو چار ہوئے، دس ہوئے، پندرہ ہوئے، چالیس ہوئے، پچاس ہوئے، بڑھتے چلے جا رہے. جو بھی سرکار کے قریب جاتا ہے کلمہ پڑھ کے مسلمان ہو جاتا. کیسے روکے لوگوں کو، ظلم اور ستم کیے، پھر بھی اسلام کی ترقی نہیں رکی. بے دردی کے ساتھ صحابہ کو شہید کیا، ان کے گھر بار کو لوٹا، ہر طرح کی تکالیف پہنچائی، اسلام کی ترقی نہیں رکی. اب کیا کریں؟ تو وہ سب کے سب جو تھے ایک جگہ جمع ہوئے. کس بات پر؟ کہ کوئی ایسا طریقہ ہو کہ اسلام کی ترقی رک جائے. انہوں نے کہا اس کا ایک ہی طریقہ، اور وہ کیا ہے؟ محمد صلی اللہ علیہ وسلم کو معاذ اللہ ختم کرو. جب یہ نہیں ہوں گے اسلام خود بخود ختم ہوگا. بھئی لوگوں کو روکتے روکتے ہم تھک گئے، ہم نے ظلم و ستم کیے، ان کو مار دیا، شہید کر دیا صحابہ کو، سب کچھ ہوا، لیکن پھر دیکھو کوئی نہ کوئی مسلمان ہو رہا ہے، پھر دیکھو تو آٹھ دس مسلمان ہو گئے، یہ تو بڑھتے چلے جا رہے ہیں. صرف ایک حل ہے، بس مسلمانوں کے نبی صلی اللہ علیہ وسلم کو ختم کر دیا جائے. جب یہ نہیں ہوں گے اسلام کی ترقی خود بخود رک جائے گی، بلکہ اسلام ہی ختم ہو جائے گا. چنانچہ وہ سب ایک جگہ بیٹھے. شاید لکھتا ہے اس کی میں اس طرف سرکار کی ایذاں کو ہوتی تھی، ادھر چشمان احمد آسیوں کے غم میں روتی تھی، ادھر تو یہ ارادے تھے محمد کو مٹا ڈالے، ادھر یہ فکر تھی دنیا کو دوزخ سے بچا ڈالے، ادھر یہ فکر تھی دنیا کو دوزخ سے بچا ڈالے. ادھر اسکیمیں بن رہی ہیں کس طرح محمد صلی اللہ علیہ وسلم کو معاذ اللہ ختم کیا جائے، ادھر آقائے دو جہاں رو رہے مولا ان کو بخش دے، ان کو معاف کر دے، ان کو ہدایت دے دے، انہوں نے پہچانا نہیں میں ان کو کتنی محبت رکھتا، ان کو ہدایت کا نور عطا فرما. اس کی میں ہوتی رہی. ایک تجویز آخر میں آئی، کسی نے کہا کہ جا کے ایک آدمی مار دے، ختم کر دے. بھئی تلوار سے گردن اڑانا کون سی مشکل بات ہے؟ ابو جہل نے کہا نہیں، ایسا نہیں کرنا، اگر ایسا کرو گے قبیلہ بنو ہاشم والے تمہیں نہیں چھوڑیں گے. ظاہر ہے جس قبیلے کا آدمی مرے گا تو وہ کیسے برداشت کریں گے، پھر کیا کریں گے؟ ایسا کرو سب مل کر یک بار کی حملہ کرو. بلوا ہو گیا، ہنگامہ ہو گیا، اور اسی میں مار دو. پتہ ہی نہیں چلے گا کہ مارا کس نے. کسی ایک آدمی پر الزام نہیں آئے گا. اگر ایک آدمی مارے گا نا تو قبیلے بنو ہاشم والے اس کو ماریں گے، اس کے قبیلے والوں کو ماریں گے. تو اگر محمد صلی اللہ علیہ وسلم کو معاذ اللہ ختم کرنا ہے، ان کے گھر کا محاصرہ کر لو، جیسے ہی باہر نکلیں سب مل کر حملہ کر دیں اور کہہ دینا ہنگامہ ہو گیا، بلوا ہو گیا، پتہ نہیں کس نے مار دیا، کسی پر الزام بھی نہیں آئے گا، کام بھی ختم ہو جائے. لیکن وہ نہیں جانتے تھے کہ مارنے والے سے زیادہ بچانے والا زبردست ہے. یہ مارنا چاہتے تھے، وہ بچانا چاہتا تھا. یہ ختم کرنا چاہتے تھے، وہ اپنے محبوب کی حفاظت کرنا چاہتا. ہر قبیلے نے ایک جوان دیا، تلوار دی، جاؤ جا کر محمد صلی اللہ علیہ وسلم کے گھر کا محاصرہ کر. سب کھڑے ہو چاروں طرف. अब आप अंदाजा करें कि घर के चारों तरफ लोग खड़े हों तो कोई आदमी निकल सकता है? नहीं निकल सकता, मार देंगे, खत्म कर देंगे। उधर मशीहत रब्बानी देख रही है, तुम मेरे महबूब को मारना चाहते हो, मैं बचाना चाहता हूं। अरे मेरा रसूल तुम्हारे सामने से गुजर जाएगा, तुम्हें पता भी नहीं चलेगा। खड़े हो गए। अब हुजूर अलैहिस्सलाम ने देखा चारों तरफ तलवारें नजर आ रही, जवान खड़े हैं तलवारें लिए, नेजे फाड़े, इधर से निकलेंगे तो मार देंगे, यहां से निकलेंगे तो मार देंगे, पूरी इसकी मंसूबा बंदी। और उस वक्त जब वो मारने के लिए खड़े थे, खून के प्यासे थे, उनकी अमानतें हुजूर अलैहिस्सलाम के पास। गौर कीजिए, जो मारना चाहते हैं उनकी अमानतें। आज आपके पास किसी की अमानत हो और वो आपकी जरा सी मुखालफत करे, मारना तो दूर की बात है, मुखालफत करे तो कहेंगे इसको तो मुझे देनी नहीं, बिल्कुल तो मेरा हक हो गया, अब तो मैं तो खा जाऊंगा इसकी अमानत, मेरे पास रखी और मेरी मुखालफत कर रही है, मुझे लोगों में बदनाम कर रहा है, मेरे ऊपर इल्जाम तराशी, मैं नहीं दूंगा। दोस्तों की अमानतें हम खा जाते हैं और सरकार का उसवे हसना देखो, जो खून के प्यासे हैं उनकी अमानतें हुजूर अलैहिस्सलाम के पास। वो जानते थे ये सादिक हैं, ये अमीन है, ये कभी भी यहां गड़बड़ नहीं हो सकती। उस वक्त भी अगर वो अमानतें लेकर हुजूर अलैहिस्सलाम मदीने तैयबा चले जाते तो किसमें हिम्मत थी कि वो कहता है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपने अमानतें क्यों नहीं दी? सरकार फरमाते भाई मैं कैसे देता, ये तो मुझे मारना चाहते थे, मैं अगर बाहर निकलता तो मुझे मार देते, अमानतें तो दूर की बात है। नहीं, आका ने अपने अमल से ये साबित कर दिया, दुश्मन की अमानत भी हो तो वापस लौटाना तुम पर लाजिम है। बात आई समझ में? दुश्मन की अमानत भी हो, दोस्त तो दूर की बात, दोस्त की अमानत तो अमानत ही है, दुश्मन की अमानत भी हो तो वापस लौटाना जरूरी है। अब क्या किया? हजरत अली शेर खुदा रदी अल्लाह ताला अन्हो को अमानतें सरकार ने दी, अली अमानतें ले लो, मेरे बिस्तर पर लेट जाओ, सुबह उठना, अमानतें उनके अहल तक पहुंचाना, मदीने चले आना। हजरत अली ने कहा ठीक, अमानतें रख ली और बेफिक्री के साथ बिस्तर रसूल सल्लल्लाहु अलैहि वसल्लम पर सो गए। सरकार सल्लल्लाहु अलैहि वसल्लम बाहर तशरीफ लाए, अल्लाह ने फरमाया महबूब सल्लल्लाहु अलैहि वसल्लम एक मुट्ठी खाक उठाइए, सूरह यासीन की तिलावत कीजिए, इनके सरों पर फेंक दीजिए, आप सामने से गुजर जाएंगे, हम इन पर नींद गालिब कर देंगे, इनको पता ही नहीं चलेगा। हुजूर अलैहिस्सलाम ने फरमाया ठीक, एक मुट्ठी खाक उठाई, सूरह यासीन पढ़ी और उनकी तरफ फेंक, उनके सरों पर गिरी मट्टी, वो सारे ऊंघने लगे, नींद गालिब हो गई। शायद लिखता है वो दर्राता हुआ वहदत का दम भरता हुआ निकला, वो दर्राता हुआ वहदत का दम भरता हुआ निकला, तिलावत सूरह यासीन की करता हुआ निकला, तिलावत सूरह यासीन की करता हुआ निकला। गुजर गए सामने से, वो ऊंग रहे, पता ही नहीं चला। अब शैतान ने एक को जाके उठाया। अच्छा, सरकार के आलम अलैहिस्सलाम गए ना सिद्दीक अकबर रजी अल्लाह तआला के पास, वो तो एक तफसील है उसका, यहां पर अभी वक्त नहीं उस तफसील का, क्योंकि हम हजरत अली पर गुफ्तगू कर रहे हैं। वहां गए, वहां से दो ऊंटनियां ली, उसके बाद आगे रवाना हो गए। इधर ये सो रहे हैं, सारे ऊंग रहे, शैतान ने जाकर उठाया, उठो क्यों खड़े हो? उठ गए, कहा मार देंगे, खत्म कर देंगे, निकलने नहीं देंगे। कहा किसको निकलने नहीं दोगे? कहा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को। कहा वो तो चले गए। तुम कहते हो निकलने देंगे, चले गए वो, कैसे चले गए? अरे ये सामने कौन लेटा है? जाकर चादर हटाई तो अली शेर खुदा रदी अल्लाह ताला हुजूर अलैहिस्सलाम की सब चादर ओढ़े हुए आराम से सो रहे। अच्छा, हजरत अली को नींद कैसे आ गई? सोचने की बात है ना। उस वक्त तो खौफ होना चाहिए था कि ये काफिर खड़े हैं, कहीं सरकार के शुबे में मुझे ना मार दे। एक आदमी के पीछे अगर बहुत सारे लोग लगे हो कि इसको मारना है, खत्म करना है, और आपसे कहें कि उसके बिस्तर पर लेट जाओ, या उसके ऑफिस में जाकर उसकी कुर्सी पर बैठ जाओ, या उसकी कार में बैठ जाओ, बैठोगे नहीं, डरेंगे, उसके शुबे में मुझे ना मार दे। लेकिन अली की शान ये है, आराम से सुकून से बिस्तर रसूल सल्लल्लाहु अलैहि वसल्लम पर लेट गए, आराम की नींद सो गए। क्यों? क्या उनको डर नहीं था कि मौत आएगी? अली उस मर्द मोमिन का नाम है जो मौत को हर वक्त अपने सामने समझता, और मौत की कैफियत यह है कि कभी भी आ सकती है, किसी वक्त आ सकती है, हर उम्र में मौत आ सकती है। पैदाइश के बाद भी मौत आई है, 2 साल के बच्चे को भी मौत आई है, 6 महीने के बच्चे को भी मौत आई है, 22 साल के जवान को भी मौत आई है, 80 साल के बूढ़े को भी मौत आई है। मौत ने हर उम्र में आकर ये बता दिया, मैं आ सकती हूं और जब आऊंगी तो रोक नहीं सकता कोई। हकीकत है ना, कोई रोक नहीं सकता। तो हजरत अली को खौफ था कि मौत आएगी? नहीं, जानते थे मुझे कभी भी मौत आ सकती है, लेकिन आज की रात नहीं आएगी। क्यों? हयाते अली की जिम्मेदारी नबी ने ले ली, हयाते अली की जिम्मेदारी नबी ने ले ली। फरमाया, अली ये अमानते रखना, मेरे बिस्तर पर लेट जाना, सो जाना, सुबह उठना, अमानते देना, मदीने चले आना। बेफिक्री की नींद सो गए। हयाते अली की जिम्मेदारी नबी ने ले ली। यहीं से पता चल गया कि जिसकी जिम्मेदारी नबी ले ले, जिसकी जिम्मेदारी नबी ले ले वो अली होता है, और जिसकी जिम्मेदारी अली ले ले वो वली होता है। जिसकी जिम्मेदारी नबी ले ले वो अली होता है, और जिसकी जिम्मेदारी अली ले ले वो वली होता है। नबी ने हयाते अली की जिम्मेदारी ले ली, अली बेफिक्री की नींद सो गए। सरकार दो आलम अलैहि सलातो व सलाम तशरीफ ले गए। अब हजरत अली शेर खुदा रदी अल्लाह ताला ने अमानतें उन सब को पहुंचाई। अब ये देखिए कितनी बहादुरी की बात, उन सब को पहुंचाई जिनकी अमानतें थी, और उसके बाद हिजरत कर गए। पैदल हिजरत की हजरत अली शेर खुदा रदी अल्लाह ताला, मक्का मौजमा से मदीने तैयबा तक चलते थे, फिर थक जाते थे, बैठते थे, फिर चलते थे, आराम करते थे, चलते चलते कदम मुबारक सूज गए, पैरों में वरम आ गया। 3 दिन के बाद मदीने तैयबा पहुंचे, और इतने थके हुए थे कि लेटे और उठने की हिम्मत नहीं, पैरों में जख्म हो गए, पैर कदम मुबारक सूज गए। हुजूर अलैहिस्सलातु वस्सलाम को पता चला, अली आ गए। सरकार ने फरमाया, अली कहाँ हैं? या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम आ गए मदीने तैयबा, लेकिन उनके कदमों में तकलीफ है, पैर मुबारक सूज गए हैं, पैदल सफर करते करते तकलीफ है, चलने की हिम्मत नहीं। आका की मोहब्बत देखो, खुद हजरत अली से मिलने के लिए उनके घर तशरीफ ले गए। अली क्या है? या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरे पैरों में तकलीफ है, पैर सूज गए। सरकार ने लुआबे दहन लगाया, उसी वक्त तकलीफ रफा हो, उसी वक्त तकलीफ रफा होगी। हुजूर अलैहिस्सलातु वस्सलाम की ये मोहब्बत थी हजरत अली शेर खुदा रदी अल्लाह ताला अन्हु से। नबी पाक अलैहिस्सलातु वस्सलाम हुदैबिया से वापसी पर मदीने तैयबा तशरीफ लाए। 25 रोज आपने मदीने तैयबा में कयाम फरमाया, और माह मुहर्रम सन 7 हिजरी में खैबर की जानिब आप रवाना हुए। खैबर जो है ना, ये मदीने तैयबा से करीब है एक इलाका। आजकल तो ममानियत है, अगर हम जाना चाहें तो नहीं जा सकते, सऊदी हुकूमत ने पाबंदी लगाई। वहां पर यहूदियों के किले थे, यहूदियों की आबादी थी। सरकार वहां तशरीफ ले गए, और हुजूर अलैहिस्सलातु वस्सलाम के साथ एक लश्कर था। लश्कर इस्लाम की तादाद 1600 थी, जिनमें से 1400 पैदल और 200 घोड़े सवार थे। 200 वो थे जिनके पास सवारी थी घोड़े पर, वो सवार थे, और बाकी जो थे 1400 वो पैदल थे। तशरीफ ले गए, जंग हुई, किले फतह हुए, काफी किले थे यहूदियों। एक किला था जिसका नाम था किला अल-कमूस, वो काफी बुलंदी पर था। हुजूर अलैहिस्सलाम ने फरमाया उसको फतह करना। वहां पर यहूदियों की एक बहुत बड़ी तादाद थी, असलहा था, काफी चीजें थी, उनका साजो सामान था, और जब उस पर हमला करते थे सारे के सारे जमा हो जाते थे। इसको नहीं फतह होने देंगे। और मुश्किल ये थी कि वो ऊपर था, मुसलमान नीचे। अब आप जानते हैं कि जो बुलंदी पर हो वो तो दूर तक देख सकता है, वहां से कोई पत्थर भी मार सकता है, नीचे से कोई अगर तीर चलाए पत्थर मारे तो उसके लिए मुश्किल है। जब तक कि वो ऊपर जाकर उन ऊपर वालों से जंग ना करे। कई मर्तबा ऐसा हुआ लश्कर इस्लाम ने हमला किया, वो सब के सब जमा हो गए, उन्होंने तीरों से पत्थरों से दीगर चीजों से हमला किया, मुसलमान पसपा हो गए, किला फतह नहीं हुआ। मुसलमान परेशान हैं, इस किले को कैसे फतह कर, है भी बुलंदी पर और यहूदियों की तादाद भी ज्यादा है, असला भी, समान हरब सब कुछ उनके पास है। बस नबी पाक अलैहिस्सलातु वस्सलाम ने सहाबा से फरमाया सुनो, कल हम इस्लाम का अलम उस शख्स को अता करेंगे कि जो अल्लाह और उसके रसूल से मोहब्बत करता है और अल्लाह और उसका रसूल उससे मोहब्बत करता है। कितनी बड़ी बात है, जो अल्लाह और उसके रसूल से मोहब्बत करता है और अल्लाह उसका रसूल उस शख्स से मोहब्बत करता है, और उसी के हाथ पर कल खैबर का किला फतह होगा। फरमा दिया। सहाबा के लिए रात गुजारना मुश्किल हो गई, दुआ कर रहे होंगे काश हमारा नाम आ जाए, कौन खुश नसीब होगा। बड़ी मुश्किल से रात गुजरी, सुबह हुई, सब के सब बार गाहे रिसालत सल्लल्लाहु अलैहि वसल्लम में पहुंच गए। आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम रौनक अफरोज है, सारे सहाबा सामने बैठे, सरकार खामोश है, सबकी निगाहें लबहाए मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम पर लगी हुई। अभी इन लबों में जुम्बिश पैदा होगी और उस खुश नसीब का नाम इन मुबारक लबों पर आएगा कि जिसके हाथ पर आज खैबर का किला फतह होगा और कयामत तक वो फातह खैबर कहलाएगा। यकीन तो था सबको, किसी आम आदमी ने थोड़ी कहा था, अल्लाह के हबीब ने फरमाया, और अल्लाह के हबीब की बात गलत नहीं हो सकती। पत्थर की लकीर है, जो कह दिया वही हो गया। जब सारे सहाबा जमा हो गए, अच्छा उन सहाबा में हजरत अली नहीं थे करम अल्लाह, और वजह क्या थी कि आपकी आंखों में आशोक था, तकलीफ थी, जैसे आंखें दुखती है ना, वो कैफियत थी। आप अपने खेमे में लेटे हुए, बाकी सारे सहाबा पहुंच गए, सरकार ने एक निगाहें नबुवत डाली सब पर, फरमाया ऐना अली इब्ने अबी तालिब, अली इब्ने अबी तालिब कहां है? या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फिदा का उम्मी व अबी, हुजूर हमारे माँ बाप कुर्बान, उनकी आंखों में तकलीफ, कहां है? अपने खेमे में लेटे हो। अब बताओ, एक आदमी की आंखें दुख रही हो, वो चल नहीं सकता, चे जाए कि जंग लड़े, जंग लड़ सकता, चलना ही मुश्किल है भाई, आंखों में तकलीफ है ना, आदमी आंखों से ही देखता, और अगर आंखें पूरी तरह खुले नहीं, आंखों में तकलीफ हो, आंखें दुख रही हो, कैसे जंग लड़े? तो यह भी तो हो सकता था कि हुजूर अलैहिस्सलातु वस्सलाम फरमाते चलो अली बीमार हैं तो हम दूसरे को किसी को दे दें, अगर ये बीमार है ना किसी दूसरे को बुला लो, नहीं अली को ही बुलाना है, बुलाओ। एक सहाबी गए, हजरत अली को पकड़कर लाए, सरकार ने अपने सामने बिठाया, अली क्या है? या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम आंखों में तकलीफ है, लोआबे दहन दोनों आंखों में लगा दिया, उसी वक्त तकलीफ रफा। हजरत अली फरमाते मुझे पता ही नहीं चला कभी तकलीफ हुई भी थी या नहीं, ये शान है मेरे आका सल्लल्लाहु अलैहि वसल्लम के लोआबे दहन, हालांकि लोआब में जरासीम होते हैं, किसके? हमारे। इसीलिए जगह जगह लिखा होता है ना, यहां मत थूके, आप थूकेंगे जरासीम फैलेंगे, ہمارے لعاب میں جراثیم ہے، نبی کے لعاب میں شفا ہی شفا، نبی کے لعاب میں برکت ہی برکت۔ حضرت علی کے قدموں پہ لگا قدم صحیح ہو گیا، آنکھوں میں گیا آنکھیں درست ہو۔ فرماتے مجھے پتہ ہی نہیں چلا کبھی آنکھوں میں تکلیف ہوئی تھی۔ سرکار نے اسلام کا جھنڈا علم اٹھا کر حضرت علی کو دے دیا، علی جاؤ چار جا کر حملہ کرو، آج خیبر کا قلعہ تمہارے ہاتھ پہ فتح ہوگا۔ حضرت علی جوش میں اٹھے، تمام صحابہ ان کے ساتھ ہیں، اور اس کے بعد چلے قلعہ القموس کی طرف۔ غور کرو اس جرنیل کی کیفیت کیا ہوگی جس کو جنگ سے پہلے فتح کی بشارت مل گئی۔ جنگ ہوئی نہیں ہے، فتح کی بشارت مل گئی، اور فتح کی بشارت کسی عام انسان نے نہیں دی ہے، اللہ کے حبیب نے دی، کہ جس کی بات اٹل ہے۔ قرآن کہتا ہے وما ينطق عن الهوى ان هو الا وحی یوحى، ہمارا محبوب نہیں بولتا مگر وحی الہی کے ساتھ۔ جو ہم ان کی طرف وحی کرتے ہیں وہ تمہاری طرف پہنچا دیتے ہیں، وہ اپنی مرضی سے نہیں بولتے، وہ تو وحی الہی سے بولتے ہیں۔ حضرت علی اٹھے، اچھا قلعہ بلندی کی طرف، کافروں نے دیکھا یہودیوں نے، مسلمان فوج آ رہی، انہوں نے سوچا جیسے پہلے آئے تھے ایسے چلے جائیں گے، ہم پھر تیر ماریں گے، پتھر برسائیں گے اور حملہ کریں گے، اور جو یہ حملہ کریں گے ہم پسپا کر دیں۔ لیکن وہ نہیں جانتے تھے کہ اس مرتبہ اس فوج کا سالار کوئی عام انسان نہیں ہے، اللہ کا شیر، شیر خدا آ رہا ہے، اور شیر جب آتا ہے تو پھر سامنے کوئی نہیں ٹھہرتا، جو سامنے آئے اسے چیر پھاڑ کے رکھ دیتا۔ یہ تو عام شیر کا حال ہے، اور جو اللہ کا شیر ہو اس کی کیفیت کیا ہو۔ حضرت علی جوش میں اٹھے، اسلام کا علم لے کر اٹھے، صحابہ ان کے ساتھ ہیں، لشکر ساتھ ہیں، چلے اور چلتے ہی چلے گئے، بڑے اور بڑھتے ہی چلے گئے۔ یہودیوں نے تیر برسائے، پتھر برسائے، سب کچھ کیا، لیکن جب یہ چلے نعرہ تکبیر اللہ اکبر بلند کیا اور چلتے چلتے قلعے تک پہنچ گئے۔ وہاں ان کا ایک وہ تھا بہت بڑا پہلوان جنگجو انسان مرحب، اس نے دیکھا تم مقابلہ کرنے آئے ہو، مجھ سے لڑو پہلے، آج تک میرے مقابلے میں کوئی مائی کا لال نہیں آیا، کسی ماں نے جنا ہی نہیں جو مجھ سے مقابلہ کر سکے۔ حضرت علی نے فرمایا میں ہوں، میں مقابلہ کروں۔ تلوار لے کر حضرت علی شیر خدا میدان میں آئے، اس نے سر سے پیر تک لوہے کا لباس پہنا ہوا، اس کو کہتے ذرہ بکتر، اوپر سے پہن لیا، نیچے سے پہن لیا، پورا جسم جو ہے لباس میں، یعنی اگر تلوار ادھر مارے تو کوئی اثر نہ ہو، ادھر مارے اثر نہ ہو، صرف آنکھیں کھلی ہوئی، پورا لباس، اتنی حفاظت میں، اور اللہ کا شیر اپنے سادے کپڑوں۔ ارے بہادری تو یہ ہے نا، آدمی پورے اپنے آپ کو ڈھاک کر سیفٹی کر کے پھر آئے تو یہ کون سی بہادری ہے؟ وہ بہادر تھا یا علی بہادر تھے، سادے کپڑوں میں ہیں، سر پر امامہ ہے رسول اللہ صلی اللہ علیہ وسلم کا، اور ہاتھ میں علم ہے جو حضور نے عطا کیا تھا، ساتھ میں بشارت بھی ہے، ایمان کی طاقت بھی ہے، روحانی قوت بھی۔ پہنچ گئے، مقابلہ ہوا، حضرت علی نے ایک ہی وار کیا، اس کے سر پہ مارا، اور اتنی شدت سے مارا کہ تلوار جسم کے دو ٹکڑے کرتی ہوئی زمین پر آئی۔ اس لوہے کے لباس کے باوجود علی کی ضرب ایسی تھی کہ اس کے جسم کے دو ٹکڑے کر دی۔ انہوں نے دیکھا، ارے اتنا بڑا پہلوان، اتنا بڑا جنگجو، یہ ختم ہو گیا، اب وہ ڈر گئے۔ بس حضرت علی اور آگے بڑھے، انہوں نے ڈر کے مارے دروازہ بند کر دیا، قلعہ القموس کا دروازہ بند، وہ دروازہ جس کو 40 آدمی مل کر کھولتے تھے اور 40 بند کرتے تھے، اتنا بڑا، اتنا چوڑا، اتنا وزنی، اس کو بند کر لیا کہ یہاں تک تو پہنچ گئے لیکن اندر داخل نہ ہونے پائیں، اور جب اندر داخل نہیں ہوں گے تو یہیں سے مایوس ہو کر واپس چلے جائیں، جیسے پہلے یہ اوپر تک نہیں آ سکے، اب اوپر تو آ گئے لیکن اب پھر یہیں سے واپس چلے جائیں گے۔ لیکن ان کو پتا نہیں تھا علی واپس جانا نہیں جانتے، علی تو فتح کرنے آئے تھے۔ بس حضرت علی شیر خدا رضی اللہ تعالیٰ نے جب یہ دیکھا کہ قلعے کا دروازہ بند ہے، جوش میں آ کر اللہ اکبر کا نعرہ لگایا، اس دروازے کو ایک ہاتھ سے ہلایا اور اٹھا کر پھینک دیا۔ 40 آدمی جس کو بعد میں ہلا نہ سکے، جب دروازہ نہیں تھا، مسلمان فوج اندر داخل ہو گئی، قلعہ القموز فتح ہو گیا، علی فاتح خیبر ہو گئے۔
खैबर का किला फतह हो गया। अब वो हैरान हुए, ये क्या हुआ, ये कैसा इंसान है, इतनी ताकत। इमाम जलालुद्दीन सियूती रहमतुल्लाह अलैह फरमाते हैं, हजरत अली उस वक्त अल्लाह की सिफात का मजहर बन गए। उन्होंने वो दरवाजा कुव्वते जिस्मानी से नहीं उठाया, कुव्वते रब्बानी से उठाया। अरे जिस्मानी कुव्वत वाले तो 40 मिलकर खोलते थे, कुव्वते रब्बानी वाले ने एक हाथ से हिलाया और उठाकर फेंक दिया। फातह खैबर हजरत अली शेर खुदा रजी अल्लाह तआला ने कहलवाए। मकाम सहबा में मौला अली की नमाज कजा हुई। मशहूर वाक्य आप सुनते रहे, हुजूर अलैहिस्सलाम ने नमाज अदा कर ली, हजरत अली करम अल्लाह ताला वजहुल करीम सरकार के किसी काम से गए हुए, जब वापस आए आपने नमाज अदा नहीं की। तशरीफ फरमा हुए, सरकार ने सर अनवर हजरत अली के जानवे मुबारक पर रखा और आराम फरमा हो आंखें बंद कर। इधर सूरज गुरूब हो रहा है, अली के चेहरे का रंग बदल रहा, क्यों, मैंने आज नमाज असर नहीं पढ़ी, मैंने आज नमाज असर अदा नहीं की, और ये सूरज गुरूब हो जाएगा तो नमाज असर कजा हो जाएगी। क्या कभी हमारे और आपके चेहरे का रंग बदला, जरा सा गौर कीजिए, कितनी नमाजें कजा कर दी। फजर कजा हो गई, चलो जोहर में पढ़ लेंगे, जोहर हो गई तो असर में पढ़ लेंगे, असर हो गई मगरिब में, मगरिब तो ईशा में, और ईशा गई तो पाँचों ही गई, एहसास तक नहीं। और अली की शान देखो, एक नमाज कजा हो रही है, चेहरे का रंग बदल रहा है, आज मैंने रब के हुजूर हाजिरी नहीं, आज मैंने रब के हुजूर हाजिरी नहीं। और मुश्किल क्या है, अगर नमाज को देखते हैं तो सरकार के आराम में खलल पड़ता है, जाहिर उठाना पड़ेगा ना कि हुजूर अलैहिस्सलाम आप उठिए ताकि मैं असर अदा कर लूं। अगर नमाज को देखते हैं तो आराम में खलल पड़ता है, और आराम को देखते हैं तो नमाज कजा होती है ना, मुश्किल की बात भाई, सरकार को उठाएंगे ना तो आराम में खलल पड़ेगा। हुजूर अलैहिस्सलाम आंखें बंद की आराम से हजरत अली के जानू मुबारक पर सरे अनबर रखे हुए लेटे हुए, क्या करें। फिर अली ने फैसला कर लिया, नमाज के खातिर रसूल को नहीं छोड़ सकता, हाँ रसूल के खातिर नमाज को छोड़ सकता, इसलिए कि नमाज इन्हीं की वजह से तो है, अगर ये ना होते तो नमाज ही कहाँ होती, ये ना होते तो नमाज ही कहाँ होती। इसीलिए तो आला हजरत ने फरमाया था, होते कहाँ खलीलो बिना काबा मिना, होते कहाँ खलीलो बिना काबा मीना, लौलाक वाले साहिबी सब तेरे दर की। या रसूलल्लाह अगर आप ना होते तो ना मीना होता, ना अरफात, ना मुजल्फा, ना खलील, ना जबी, कोई ना होता, अगर आप तशरीफ ना लाते आपकी वजह से तो सब कुछ उठाया नहीं। सूरज गुरूब हो गया, अब जब सूरज गुरूब हो गया तो जाहिर नमाज कजा हो। हजरत अली करम अल्लाह ताला वजूद करीम की आंखों से आंसू निकले, चेहरे मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम पर गिरे। आका ने नूरानी आंखें खोल दी, अली क्या है, किस चीज ने तुझे रुलाया। या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, सूरज गुरूब हो गया, नमाज असर कजा हो गई। सरकार ने फरमाया, अच्छा ये भी तो हो सकता था, कजा हो गई तो कजा पढ़ लो, हो सकता है ना, मसला तो है ना, अगर कजा हो गई तो कजा पढ़ लो। नहीं, अली ने मेरी मोहब्बत में नमाज कजा की है, मैं कजा नहीं पढ़वाऊंगा, अदा पढ़वाऊंगा, क्या इस सूरज को वापस पलटाना पड़े। सरकारे दो आलम अलैहि सलातो व सलाम ने दुआ की, अल्लाहुम्मा इन अब्दका अलियन फी खिदमत नबीका सल्लल्लाहु अलैहि वसल्लम। ए अल्लाह, तेरा बंदा अली तेरे और तेरे नबी की खिदमत में था, अपनी रहमत से सूरज को वापस पलटा। उंगली का इशारा किया, सूरज वापस पलट आया, नमाज असर का वक्त फिर हो गया। अली जाओ नमाज पढ़ो, आज सूरज गुरूब नहीं होगा जब तक तुम नमाज असर अदा नहीं कर लो। रोजाना अली सूरज को देखते थे, आज सूरज अली को देख रहा। रोजाना अली सूरज को देखते थे, गुरूब ना हो जाए मैं नमाज असर अदा कर लूं, अरे गुरूब ना हो जाए नमाज असर पढ़ लूं। आज रसूल की मोहब्बत में नमाज कजा हुई है, आज अली की शान ये है। रोजाना अली सूरज को देखते थे, आज सूरज अली को देख रहा। अली तुम नमाज पढ़ लो तब मैं डूबू, तुम नमाज मुकम्मल कर लो तब मैं डूबू। इत्मीनान के साथ नमाज अदा की, सूरज गुरूब हो गया। रसूल ने एक नमाज भी कजा नहीं होने दी, जो एक कजा हो रही थी सूरत को वापस पलटा कर वो भी अदा पढ़वा दी। अली की कोई नमाज कजा नहीं हुई और मानने वालों की कोई अदा ही नहीं हुई, मानने वालों की अदा ही नहीं हुई। अगर मानने वाले हैं, अली के मानने वाले हैं या नहीं, हम हैं ना मानने वाले, तो आज ही से सच्चे दिल से अहद कर लो कि कभी भी जानबूझकर कसदन कोई नमाज कजा नहीं करे, जानबूझकर कसदन। जैसे ही वक्त हो फौरन खड़े हो। दुनियावी काम अगर नमाज के लिए छोड़ दोगे तो वो काम खुद ब खुद मुकम्मल हो जाएगा, और काम के खातिर नमाज को छोड़ दोगे तो उस काम में खलल पड़ जाएगा। याद रखो, दीन को हमेशा दुनिया पर मुकद्दम रखो। हजरत अली शेर खुदा रजी अल्लाह तआला के मुतालिक कुछ लोग सरकार की बारगाह में आए, शिकायत की हजरत अली की, उनके खिलाफ बातें की। नबी पाक अलैहिस्सलातु वस्सलाम ने सुना, फिर आपने हजरत अली का हाथ पकड़ा, फरमाया मन कुन तो मौला हो फअलीयुन मौला, जिसका मैं मौला हूं उसके अली भी मौला, जिसका मैं मौला हूं उसके अली भी मौला हैं। सरकार दो आलम अलैहि सलातो वसलाम ये बताना चाहते थे कि तुम्हारे दिलों में बुग्ज है, अदावत है, नफरत है, और मेरे दिल में अली की मोहब्बत है। फरमाया जिक्र अली ने इबादा, अली का जिक्र करना इबादत है, अली के चेहरे को देखना इबादत। गौर करो, जिसके चेहरे को देखना इबादत हो उसकी अपनी इबादत का हाल क्या हो। सिद्दीक अकबर रजी अल्लाह ताला अन्हो हजरत अली करम अल्लाह ताला वजहुल करीम के चेहरे को देख रहे, मुसलसल देख रहे। हजरत अली ने फरमाया अबू बकर क्या कर रहे हो? कहा इबादत कर रहा हूं, इबादत कर रहा हूं। सरकार ने फरमाया था अली के चेहरे को देखना इबादत है, मैं देख थोड़ी रहा हूं, मैं तो इबादत कर रहा हूं। मन कुंत मौला हो फअलीयुन मौला, एक और मकाम पर फरमाया अना मदीनतुल इल्म वअलीयुन बाबुहा, मैं इल्म का शहर हूं अली उसका दरवाजा है। अना मदीनतुल हिक्मा वअलीयुन बाबुहा, मैं हिकमत का शहर हूं अली उसका दरवाजा। हजरत जिब्रील अलैहिस्सलाम एक दिन अपनी हैयत अपने लिबास को तब्दील करके हजरत अली के सामने आ गए और आकर पूछते हैं आप बाबे मदीनतुल इल्म हैं, बाबे मदीनतुल हिकमत हैं? हां हूं। तो बताइए जिब्रील कहां हैं? कौन पूछ रहा है? हजरत जिब्रील खुद अपने आप को तब्दील करके हजरत अली के सामने आकर पूछते हैं बताइए जिब्रील कहां। हजरत अली करम अल्लाह ताला वजहुल करीम ने एक नजर आसमान की तरफ उठाई और दूसरी नजर चारों तरफ दौड़ाई, फरमाया जिब्रील ना तो इस वक्त आसमानों में है ना जमीनों में है, मेरे ख्याल से तू ही जिब्रील, मेरे ख्याल से तू ही जिब्रील है। क्या मतलब? अली ने एक निगाह में सारे आसमानों को देख लिया, दूसरी निगाह में सारी जमीनों को देख लिया, पूरी कायनात को देख लिया। फरमाया जिब्रील ना आसमानों में है ना जमीनों में है, मेरे ख्याल से तू ही जिब्रील। अना मदीनतुल हिक्मा वअलीयुन बाबुहा, हुजूर फरमाते मैं हिकमत का शहर हूं और अली उसका दरवाजा। एक यहूदी आपके पास आया, उसकी दाढ़ी ऐसी थी कि बाल थे फिर बीच में सांप फिर बाल फिर सांप, ऐसे उजड़ी हुई दाढ़ी, और हजरत अली शेर खुदा रजी अल्लाह ताला अन्हु की दाढ़ी मुबारक वीशे मुबारक भरी हुई। जब आप चेहरे अनवर नीचे करते थे सीना दाढ़ी से भर जाता, घनी दाढ़ी थी, खूबसूरत दाढ़ी थी। वो यहूदी आया, आके कहता है अली आप बाबे मदीनतुल इल्म हैं? हुजूर अलैहिस्सलातु वस्सलाम ने फरमाया मैं इल्म का शहर हूं अली उसका दरवाजा है। हां फरमाया, और हजरत अली ने दावा किया था मुझसे कोई सवाल करे दीन का या दुनिया का मैं उसका जवाब कुरान से दूंगा, कोई भी सवाल करे तो उसने कहा आपने ये दावा किया है? फरमाया हाँ मैंने दावा किया। मैं सवाल करूं? कहा करूं। कहा हर चीज का जवाब कुरान में है और मैं कुरान से जवाब दूंगा। सवाल क्या है, दीन के मुतालिक हो या दुनिया के मुतालिक? उसने कहा अच्छा ठीक है, अब ये बताइए आपकी दाढ़ी तो घनी दाढ़ी है खूबसूरत, और मेरी दाढ़ी ऐसी है कि बाल हैं फिर मैदान साहब, फिर बाल फिर मैदान साहब ऐसी, क्या इन दोनों दाढ़ियों का कुरान में जिक्र है? फरमाया है। अब बताओ दाढ़ी का जिक्र कुरान में, और दावा यही था कि मैं जवाब दूंगा कुरान। वो हैरान रह गए, क्या मेरी आपकी दाढ़ी क्या कुरान में जिक्र है? हजरत अली ने फरमाया है। कहा कैसे बताइए? फरमाया कुरान से जवाब दूंगा। हजरत अली करम अल्लाह ताला वजहुल करीम ने फरमाया, फौरन आयत पढ़ी। आपने फरमाया अल्लाह फरमाता है वल बलदु तय्यिबु यखरुजु नबातुहु बिइज़्नि रब्बिही वल्लज़ी खबुसा ला यखरुजु इल्ला नकदा। फरमाया अल्लाह फरमाता है जो जमीन पाक होती है तय्यब होती है वो अपने रब के हुक्म से खूब उगाती है, और जो जमीन खबीस होती है वो नहीं उगाती मगर थोड़ा थोड़ा, इल्ला नकेदा थोड़ा थोड़ा। फरमाया वो पाक जमीन मेरे रुखसार हैं जिन्होंने खूब उगाया है, और खबीस जमीन तेरे रुखसार हैं जिन्होंने नहीं उगाया मगर थोड़ा थोड़ा। जवाब दे दिया। ये शान है हजरत अली शेर खुदा रजी अल्लाह ताला ने। आपके जमाने खिलाफत में एक मसला आया, दो औरतों के यहां बच्चों की विलादत हुई, एक के यहां बेटा एक के यहां बेटी। अब दोनों कहते नहीं हमारे यहां बेटा हुआ, जिसके यहां बेटी हुई थी ना वो भी कहते नहीं बेटा हुआ, वो कहते नहीं मेरा बेटा हुआ। अब मसला हो गया, बेटी को कोई लेना नहीं चाहता। हजरत अली के पास मसला गया, फरमाया क्या हुआ? कहा हुजूर या अमीरुल मोमिनीन या खलीफतुल मुस्लिमीन, ये दो औरतें हैं इनके यहाँ बच्चों की विलादत हुई, एक बेटी एक बेटा, जाहिर है एक क्या बेटी हुई होगी एक क्या बेटा हुआ, लेकिन दोनों का दावा यह है कि हमारे यहाँ बेटा हुआ है बेटी नहीं हुई। आपने उन दोनों औरतों को बुलाया, पूछा, उन्होंने यही कहा। कहा अच्छा ठीक है, तुम दोनों बेटा चाहती हो? हाँ। तुम्हारा दावा यह है कि हमारे यहाँ बेटा हुआ है? हाँ। कहा भाई दोनों के कैसे हो सकता है, ये बेटी फिर किसकी है? उसने कहा नहीं हमारी नहीं है, दूसरे ने कहा हमारी नहीं है। हजरत अली ने फरमाया ये तो बहुत आसान मसला है, तलवार लेकर आओ, लड़के को लाओ, मैं बीच में से काट के दो टुकड़े कर दूंगा, आधा तुम ले लो आधा तुम ले लो। तो जो माँ थी वो एकदम घबरा गई, उसने कहा नहीं नहीं ऐसा ना करें, इसको दे दें इसको दे दें ऐसा ना करें। फरमाया इसी का बेटा है, इसी का बेटा है, माँ की मोहब्बत बेमिसाल होती। कहा इसका बेटा नहीं था ना, चुप रही, और इसका था तो उसने कहा कि टुकड़े होने से बेहतर है जिंदा इसी को मिल जाए, जिंदा तो रहेगा। फरमाया ये झूठी है ये सच्ची, दे दिया। तो जाहिर है बाबे मदीनतुल इल्म जब हो तो फिर सरकार ने ऐसे ही तो नहीं फरमा दिया। एक दिन इमाम हसन और इमाम हुसैन रदी अल्लाह ताला अन्हुमा दोनों बीमार हुए, और बीमारी बड़ी कि सही नहीं हुई। हुजूर पुरनूर अलैहिस्सलाम को पता चला। इस रिवायत को हजरत इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा बयान फरमाते, फरमाते कि सरकार तशरीफ लाए खातून जन्नत रदी अल्लाह ताला अन्हा के घर, अपने दोनों शहजादों को देखा कि बीमार हैं। आपने हजरत अली और हजरत फातिमा दोनों को हुक्म दिया इनकी सेहत याबी के लिए मन्नत के तीन रोजे रखें, जब ये सेहत याब हो जाएं तीन रोजे रखें, मन्नत मान ले। इन्होंने मन्नत मान ली, सेहत याब हो गए, इन दोनों ने तीन रोजे रखे। अच्छा पहला रोजा रखा तो सहरी में खाने के लिए सिर्फ खजूर पानी, खजूर खाई पानी पी लिया, रोजा रख लिया, पूरा दिन भूखे, जाहिर है रोजे में तो खा नहीं सकते। जब इफ्तार का वक्त हुआ तो कुछ चीजें इफ्तार के लिए अपने सामने रखी। जब बिल्कुल टाइम होने वाला था कि अभी अजान हो और इफ्तार कर लें कि दरवाजे पर दस्तक हुई, पूछा कौन? आवाज आई, ए अहले बैते रसूल सल्लल्लाहु अलैहि वसल्लम, ए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के घर वालों, मैं मिस्कीन हूं, मुझे कुछ खाने के लिए दे दो, मेरे पास कुछ नहीं, जो कुछ इफ्तार के लिए रखा था उठा कर दे दिया और खुद पानी से इफ्तार कर लिया। गौर करो, सारे दिन भूखे प्यासे रहे और वो जो कुछ रखा था इफ्तार के लिए सब उस मिस्कीन को दे दिया। दूसरा दिन हुआ, फिर कुछ खजूर या जो कुछ मैसर आया उससे सहरी खाई, पानी पिया, रोज़ा रख लिया। पूरा दिन गुजरा, फिर इफ्तार का सामान लेकर बैठे, फिर दरवाजे पर दस्तक हुई ऐन वक्त पर कि बिल्कुल जब 2-3 मिनट इफ्तार में है। कौन? आवाज आई, अहले बैते रसूल सल्लल्लाहु अलैहि वसल्लम, मैं यतीम हूं, मुझे कुछ खाने के लिए दे दो, मैंने कुछ नहीं खाया, भूखा हूं, जो कुछ रखा था सब उठा कर दे दो। दूसरे दिन भी, तीसरा दिन हुआ, इसी तरह रोजा रखा, सारा दिन रोजे से रहे, इफ्तार के लिए कुछ चीजें रखी, फिर ऐन वक्त पर दस्तक हुई, ए अहले बैते रसूल, मैं यसीर हूं, मुझे कुछ अता कर दो, मैं भूखा हूं, वो सब उठाकर उसे दे दिया। अल्लाह ताला को उनकी ये अदा पसंद आ गई। कुरान करीम में अल्लाह तबारक व ताला ने जिक्र किया, अल्लाह फरमाता है, वयुतीमून ताम अला हुब्बिही मिस्कीनम व यतीमम व असीरा, और वो लोग जो अल्लाह की मोहब्बत में मिस्कीन को, यतीम को और असीर को खिलाते हैं, और वो क्या कहते हैं, इन्नमा नुतइमुकुम लिवजहिल्लाह, हमने जो तुम्हें खिलाया है सिर्फ अल्लाह की रजा के लिए खिलाया, ला नुरीदु मिनकुम जजाअम वला शुकूरा, हम तुमसे इसकी कोई जजा नहीं चाहते, सिर्फ अल्लाह की मोहब्बत में हमने ऐसा किया। हम कर सकते हैं, शहरी में कितना खाते हैं और इफ्तार में सब कुछ लेकर बैठते हैं, पकौड़े, दही बड़े और फुल्कियां और सारी चीजें, और कोई उस वक्त आ जाए कि लाओ मुझे दे दो, मैं भूखा हूं, दोगे उसको? हालांकि सब खा पी कर बैठे, शहरी जबरदस्त की है, फिर भी कुछ देने के लिए तैयार नहीं। अरे ये अहले बैत की शान थी कि कुछ खाया भी नहीं था, सारे दिन भूखे प्यासे थे, फिर भी जो कुछ था सब उठा कर दे दिया। अल्लाह फरमाता है, वयुतीमून ताम अला हुब्बिही मिस्कीनम व यतीमम व असीरा, वो लोग जो मिस्कीन और यतीम और असीर को खिलाते हैं किस लिए? अल्लाह की रजा के लिए। इन्नमा नुतइमुकुम लिवजहिल्लाह, हमने जो तुम्हें खिलाया है कोई जजा हम नहीं चाहते सिवाय रब की रजा के। तो उनको रजा न मिले तो फिर और किसको मिलेगी? इसीलिए कुरान ने कहा, रदी अल्लाह अन्हुम वरदू अन, ये अल्लाह से राजी हो गए, अल्लाह इनसे राजी हो। हम नमाजें पढ़ें कि अल्लाह राजी हो जाए, हम रोजे रखें अल्लाह राजी हो जाए, हम इबादत करें अल्लाह राजी हो जाए। उनका मुकद्दर देखो, जिनको खुदा खुद अपनी रजा की सनद अता फरमा रहा, और वो यही नफूस कुदसिया हैं। अल्लाह तबारक व तआला ने इनको ये मकाम और ये मर्तबा अता फरमाया, अपनी रजा की सनत उनको अता फरमा दी। नबी पाक अलैहिस्सलाम ने फरमाया, अली, वो शख्स बड़ा बदबख्त होगा जो तुम्हारे सर पे तलवार मारेगा और तुम्हारी ये दाढ़ी खून से रंगीन हो जाएगी। अली, बताओ तुम उस वक्त क्या करोगे? या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैं अल्लाह की हमदो सना करूं, जब उसने मेरे लिए यही पसंद किया है तो जो उसको पसंद है वो मुझे पसंद। ये साहिबान मकाम रजा थे, ये जानते थे कि शहादत का क्या मकाम है, शहादत का क्या मर्तबा है, और बवक्त शहादत शहीद जो नजारे देखता है, और हदीस शरीफ के मुताबिक सरकार ने फरमाया, शहीद को इतनी तकलीफ भी नहीं होती जैसा कि एक चींटी काट ले। हमें लगता है ना कि जैसे किसी को तलवार मारी उसकी गर्दन अलग हो गई या उसको जख्मी किया गया फिर वो तकलीफ से शहीद हुआ। हुजूर ने फरमाया उसको इतनी तकलीफ भी नहीं होती कि जैसे चींटी काट ले। क्यों? सरकार का दीदार कर रहा होता, बवक्त शहादत हुजूर अलैहिस्सलाम का दीदार करता। अब इसकी मिसाल आप ये समझे, हजरत यूसुफ अलैहिस्सलाम, उनका हुसन मशहूर है ना, जब मिस्र की औरतों ने हजरत जुलेखा को ताने दिए कि तू अजीब औरत है, एक नौजवान के पीछे लगी हुई, उसके इश्क में गिरफ्तार है, इसमें कौन सी ऐसी खूबी है, फरमाया अच्छा मैं तुम्हें बताती हूँ, तुम मुझे ताना दे रही हो ना, मैं बताती हूँ कैसा है। औरतों को बुलाया, उनको एक कमरे में बिठा दिया, उनके हाथों में फल दे दिए और छुरी दे दी, कहा जब वो नौजवान गुजरे तो इस छुरी से फलों को काट लेना। कहा ठीक है। हजरत यूसुफ अलैहि सलाम को बुलाया, कहा इस दरवाजे से आओ, अपना चेहरा दिखाओ और इधर से निकल जाओ। उन्होंने कहा ठीक। अब औरतें बैठी हैं मिस्र की, बड़ी बड़ी अमीर घरानों की औरतें, हाथ में छुरी है, फल है, एक हाथ में फल और एक हाथ में छुरी उसको काटने के लिए। हजरत यूसुफ अलैहि सलाम आए, जब सामने से गुजरे, हुस्ने यूसुफ बेनकाब हुआ, औरतों की नजर हजरत यूसुफ अलैहि सलाम के हुस्ने नाजबान पर, हुस्ने बेमिसाल पर पड़ी। उन्होंने फलों को काटा, उसके साथ अपनी उंगलियों को भी काट लिया और मुतलक तकलीफ नहीं हुई। कुरान ने कहा वक़त्ता नाई दिया हुन्ना वकुन्ना हाशा लिल्लाहि मा हाजा बशरा इन हाजा इल्ला मलकुन करीम। उन्होंने अपनी उंगलियों को काट लिया, अपने हाथों को काट लिया और कहा खुदा की कसम ये इंसान नहीं है, ये तो कोई फरिश्ता है, ये तो कोई मौजिज़ फरिश्ता, इन हाजा इल्ला मलकुन करीम। तकलीफ क्यों नहीं हुई? हुस्नो जमाले यूसुफ के देखने में मसरूफ थी, तवज्जो हुस्न की तरफ थी, हाथों की तरफ नहीं। अगर एक छुरी लेकर जरा सी उंगली पर मारो तकलीफ होगी ना, फौरन हटा लेंगे, खून निकलेगा। उन्होंने उंगलियां काट डाली, पता नहीं चला हजरत यूसुफ अलैहिस्सलाम का हुस्न देख रही, और मेरे आका का हुस्न तो उनके हुस्न से हजार गुना ज्यादा। जब हुस्ने यूसुफ का ये हाल है तो हुस्ने मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम का क्या हाल होगा? इसीलिए इमाम अहले सुन्नत ने फरमाया था हुस्ने यूसुफ पे कटी मिस्र में अंगुश्ते जना, सर कटाते हैं तेरे नाम पे मर्दान अरब। या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, यूसुफ अलैहि सलाम का हुस्न ये था कि मिस्र की औरतों ने अपने हाथ काट लिए, आपका हुस्न ये है अरब के मर्दों ने अपनी गर्दनें कुर्बान कर दी। इसीलिए किसी ने लिखा तेरी सूरत तेरी सीरत तेरा नक्शा तेरा जलवा तबस्सुम गुफ्तगु बंदा नवाजी खंदा पेशानी तबस्सुम गुफ्तगु बंदा नवाजी खंदा पेशानी। तो जब शहादत होती है, शहीद वक्त शहादत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का दीदार करता है, इतनी भी तकलीफ नहीं होती जैसे कि चूटी काट। हुजूर के दीदार में महब होता है, इधर दूर परवाज कर जाती है, जन्नतुल फिरदौस में पहुंच जाता है। इसीलिए हजरत अली ने फरमाया मैं उस वक्त अल्लाह की हमदो सना करूंगा, जो उसको पसंद है वह मुझे पसंद है। तफसील तो बहुत है लेकिन मैं इख्तिसार के साथ बयान करूं। हजरत अली शेर खुदा रदी अल्लाह तआला की आदत थी, फजर के वक्त नमाज के लिए उठते थे और सबको जगाते हुए अस्सलात अस्सलात कहते हुए गली से गुजरते थे, फिर मस्जिद में तशरीफ ले आते थे, फिर इमामत फरमाते थे। उसी अंदाज में आए एक बदबख्त खारजी जिसका नाम था इब्ने मुलझिम, बदबख्त इंसान, वो एक दोधारी खंजर लेकर उसको एक कपड़े में छुपा कर मस्जिद की मेहराब में आकर छुप कर सो गया या बैठ गया। जाहिर उस जमाने में लाइट नहीं थी, चिराग जलते थे, अंधेरा था, वहाँ छुप कर बैठा रहा। हजरत अली करम अल्लाह ताला वजहुल करीम आए, आपने इमामत के लिए नियत बांधी, जब सजदे में सर रखा वो फौरन वहाँ से निकला और पूरी कुव्वत से वो खंजर या वो तलवार जो थी आपके सर पे मारी, जो पेशानी तक उतर गई। आपकी जबान से निकला फुस्तु बिरब्बे कल काबा, रब्बे काबा की कसम मैं कामयाब हो गया। अगर किसी के तकलीफ हो तो आह निकलती है ना, आह निकलती है, तकलीफ होती है, अली की जबान से यही निकला रब्बे काबा की कसम मैं कामयाब हो गया, और हकीकत में वो कामयाब हो गए। अल्लाह तबारक व ताला बेशुमार रहमत नाजिल फरमाए मौलाए कायनात के मरकद मुबारक पर और उनकी नालैन से लगे हुए जर्रों के सदके में। अल्लाह रब्बुल आलमीन हम सब के गुनाहों को माफ़ फरमाए। उनकी मोहब्बत हमारे दिलों में पैदा फरमाए, इसी मोहब्बत में जिंदा रहें और इसी मोहब्बत में मौत अता फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।